यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार निवारण सहित संघीय संसदको दुवै सदनबाट पारित 4 विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। अर्थतन्त्रको विकास र सुशासन प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भारतबाट आयात हुने विद्युतमा कटौती हुने भए पनि लोड सेडिङ नहुने नेपाल विद्युत प्राधिकरणद्वारा स्पष्ट। र मध्य अमेरिकामा आधीका कारण कम्तीमा 34 जनाको मृत्यु।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएका विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन 2063 संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ई कमर्सको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन 2069 संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक बजेट कार्यान्वयनको प्रणालीलाई प्रभावकारी बनाउन र बजेट प्रणालीलाई अनुशासित बनाउने उद्देश्यले आएको बताउनुभयो। उहाँले द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाको भूमिका र नेपालको आवश्यकता तथा प्राथमिकता दिनुपर्ने विषयमा सरकार सजग रहेको बताउँदै उच्च प्रतिफल दिने आयोजनामा जोड़ दिइएको बताउनुभयो। यसअघि विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राजस्व चुहावट बढ़ेको, वैदेशिक सहायतामा कमी आएको, विश्व बैंक लगायत ठूला दात्री निकायको अवस्था, बैंकिङ क्षेत्रको तरलता आदिबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। सांसदहरूले बजेट प्रणाली सुधार, वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सबै गम्भीर हुनुपर्ने र शिक्षा स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले व्यापार गर्ने काममा निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, राजनीतिक दल र नेताहरू तथ्यमा आधारित भएर बोल्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई राजनीतिक दलको छायाबाट बाहिर ल्याउनुपर्ने बताउनुभयो। सांसदहरूले लोकतन्त्रलाई बलियो बनाउन सबै राजनीतिक विचारहरूले स्थान पाउनुपर्ने, क्षेत्रीय लोकमार्ग निर्माणका लागि वन मन्त्रालयले सहजीकरण गरिदिनुपर्ने, जेलमा रहेकाको सुरक्षा राज्यले गर्नुपर्ने र सहकारी ठगी र हत्यारा बाहेक अन्य कैदीलाई श्रमसँग जोड्न आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरूषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आज काठमाडौँमा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता स्थापित गरी गरीबी हटाउन निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवर्धन गर्न सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाईपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवर्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाड़ी प्रीति राई र सामाजिक अभियन्ता रूक्साना कपालीलाई सम्मान गरिएको थियो। देशभित्र विद्युत आपूर्ति व्यवस्थापनका लागि लोड सेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतले आजदेखि नेपालमा बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म मात्र इण्डियन इनर्जी एक्सचेन्ज मार्फत विद्युत उपलब्ध गराउने र अन्य समयमा विद्युत दिन नसक्ने जनाए पनि प्राधिकरणले विद्युतको उचित र प्रभावकारी व्यवस्थापन मार्फत लोड सेडिङको अवस्था आउन नदिने प्रष्ट पारेको छ। सरकारले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ। सगरमाथा संवादको सचिवालयले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी जेठ 2 गतेदेखि 4 गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम तालिका सार्वजनिक गरेको हो। सगरमाथा संवादको पहिलो दिन जेठ 2 गते उद्घाटन सत्र सहित हिमाली क्षेत्र र हिमनदी संरक्षणलाई उच्च पहाड़ी क्षेत्र र समुद्री टापुहरूको भविष्य र ती क्षेत्रमा तत्काल लिनुपर्ने पहलबारे छलफल हुनेछ। यसैगरी सगरमाथा संवादमा खाद्य सुरक्षा तथा कृषि पुनरुत्थान, जलवायुजन्य प्रकोप तथा जोखिम न्यूनीकरण र पुनरुत्थान, हिमाली क्षेत्रमा पुगेको क्षति न्यूनीकरणका लागि भइरहेका प्रयासबारे छलफल हुने सगरमाथा संवाद सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले सगरमाथा संवादबाट नेपालले जलवायु परिवर्तनका सम्बन्धमा आफ्नो अधिकारको रक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन खोजेकाले प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय गरी छलफलहरूको विषयहरूको टुंगो लगाउने बताउनुभयो।
हामीले प्रदेशलाई र स्थानीय सरकारलाई पनि सँगै लिएर लैजाने, ताकि यो सबै 3 करोड नेपालीकै एउटा कमन इस्यू बनाउने, जसबाट चाहिँ नि क्लाइमेट चेन्जको प्रभावबाट चाहिँ हामी प्रताडित छौं, नेपालले ज्यादै क्षति बेहोर्नु परेको छ, यो क्षतिको बारेमा जानकारी पनि गराउने, त्यसको प्रिकसनको लागि चाहिँ नि मेजरमेन्टहरू के अप्नाउन सकिन्छ भनेर जनसमुदायहरूलाई अवेर पनि गराउने उद्देश्यले यो गर्न लागेको, आफ्नो अधिकारको प्रतिरक्षा गर्न खोजे हो। अरूको औद्योगिकरणबाट र अरूले गरेको वातावरण विनाशको प्रभाव हामी धेरै प्रताडित भयौं। लस एण्ड ड्यामेजको हिसाबमा चाहिँ नेपालले केही कम्पेन्सेसनहरू पाउनुपर्छ भन्ने एजेण्डालाई हामीले लिड गरेर जाने हो।
मुख्य सचिव अर्यालले सगरमाथा संवादलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिई परराष्ट्र नीतिकै अंगका रूपमा विकास गर्दै जाने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले स्थानीय तहलाई होर्डिङ बोर्डबाट हुने राजस्व संकलन आफैले गर्न आग्रह गर्नु भएको छ। आज विज्ञापन बोर्डले काठमाडौँमा आयोजना गरेको विज्ञापन प्रवर्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी कार्यक्रममा उहाँले राजस्व संकलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गरी आफैले राजस्व संकलन गर्न स्थानीय तहलाई आग्रह गर्नु भएको हो। होर्डिङ बोर्ड राख्दा स्थानीय तहबाट अनुमति लिनुपर्ने कानूनी व्यवस्था पालना गर्न समेत उहाँले आग्रह गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न विज्ञापन ऐन संशोधन गर्न लागिएको समेत जानकारी गराउनुभयो। गृह मन्त्रालयले विभिन्न 6 जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्व प्रशासक कर्मचारी तथा परिवारका सदस्यहरू आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारी बहादुर कार्की, केशरजंग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यका विभिन्न स्थानमा रहेका घर जग्गा जफत गर्ने निर्णय भएको हो। यस्तै आपराधिक गतिविधिबाट सरिता गिरी राई भारतीय नागरिकले नेपालमा खरिद गरेको घर जग्गा पनि जफत हुने भएको छ। गृह मन्त्रालयको कानून महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले गृहमन्त्री रमेश लेखकले 2 दिन अघि निर्णय गरी कार्यान्वयन प्रक्रिया अघि बढ़ाउनु भएको जानकारी दिनुभयो। सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घर जग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएकोमा जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढ़ाइएको उहाँले बताउनुभयो। जफतको ठहर भएका घर जग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने कानूनले दिएका दुवै विकल्प अनुसार प्रक्रिया अगाडि बढ्नेछ। भ्रष्टाचार सम्बन्धी मुद्दामा जफत गर्न लागिएका घर जग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनका लागि प्रयोग गर्ने व्यवस्था रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ। थोरै लगानी र समयमा मनज्ञ आमदानी हासिल गर्न सकिने भएपछि सल्यानमा व्यावसायिक बाख्रा पालन गर्ने किसानको संख्या बढ़दै गएको छ। स्थानीय तहहरूले खसी बोका बिक्रीमा प्रोत्साहन स्वरूप प्रति किलो 50 रूपियाँसम्म अनुदान दिन थालेपछि सल्यानका किसानहरू बाख्रा पालनमा जुटेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
दुग्ध उत्पादनमा आत्मनिर्भर बनेको दार्मा गाउँपालिकाले पछिल्लो समय व्यावसायिक बाख्रा पाल्नलाई पनि जोड दिन थालेको छ। पालिका भित्रका आम नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप गाउँपालिकाले खसी बोका बिक्रीमा 50% अनुदान उपलब्ध गराउँदै आइरहेको छ, जसका कारण किसानहरूमा पनि व्यावसायिक बाख्रा पालनतर्फ आकर्षण बढ्न थालेको छ। 6 वर्षदेखि व्यावसायिक बाख्रा पालन गर्दै आइरहनु भएका दार्बा गाउँपालिका 5 का मोहन चन्दले 50 रूपियाँ प्रति किलो अनुदान पाउँदा निकै खुशी लागेको बताउनुभयो।
4-5 वर्ष भयो बाख्रा पालन लागेको, अब यो बढाउँदो क्रममा 50 रुपियाँ भयो भने चाहिँ एउटामा कम्ती पनि बाहिर बेच्नु र यहाँमा अब 12-15 सयको फरक पर्छ, यहाँमा अब हामीलाई खुसी नै लागेको छ।
किसानले आफैले उत्पादन गरेको खसी बोका सहकारी मार्फत बिक्री वितरण गरेमा मात्र अनुदान पाउने गर्दछन्। किसानले उत्पादन गरेका खसी बोका सहकारी मार्फत बिक्री वितरण गर्दा किसानहरू बिचौलियाबाट बच्न सफल भएको साना किसान सहकारी संस्थाका प्रमुख सुरेन्द्र केसीको भनाई रहेको छ।
एउटा त उत्पादन गरेको चिज बजारीकरण गर्नलाई किसानहरूलाई अप्ठ्यारो भएन, दोस्रो कुरा उनीहरूले जुन पैसा ल्याउनु पर्ने, ठगी हुनु पर्ने, बिचौलियामा पर्नु पर्ने अवस्थाको चाहिँ अहिले सहजता भएको छ।
पालिकाले 3 वडालाई बाख्रा पकेट क्षेत्र निर्धारण गरेको छ। चालू आर्थिक वर्षमा 3 सहकारी मार्फत हालसम्म 618 खसी बोका बिक्रीबाट 11,78,000 रूपियाँ हात पार्न सफल भएका छन्। किसानहरूलाई व्यावसायिक तर्फ आकर्षित गर्न उत्पादनका आधारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आइरहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीको भनाई रहेको छ।
किसानहरूले करिब 55 लाखको कारोबार गर्नुभएको छ भने हामीले प्रति केजी 50 का दरले दिने 5,50,000 अनुदान, जो उत्पादनमा आधारित अनुदान हो, किसानलाई दिने उनीहरूको खातामा हामीले दिइसकेका छौँ। यो वर्षलाई हामीले 10 लाख बजेट छुट्याएका छौँ भने अपुग भएमा फेरि हामी बजेट चाहिँ थप गर्छौँ।
वास्तविक किसानसम्म अनुदान पुर्याउन उत्पादनका आधारमा अनुदान कार्यक्रम प्रभावकारी मानिएको छ। यस प्रकारको कार्यले वास्तविक किसानसम्म अनुदान पुग्ने र कागजी फर्महरूले अनुदान पाउने सम्भावना न्यून रहन्छ। दीपक शर्मा, सल्यान।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताउनुभयो। मन्त्री पौडेलले हाल यस्तो रकम 30 अर्ब हाराहारीमा भएको भन्दै स्वास्थ्य बीमा कोष बलियो पार्न एकद्वार प्रणाली मार्फत रकम खर्च हुने हो भने अहिले देखिएको आर्थिक अभाव हट्ने अपेक्षा गर्नुभयो। मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढ़ी असर पर्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिरा आदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिएमा अहिलेको स्वास्थ्य बीमा कोष बलियो भन्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सुकुम्बासीलाई जग्गा वितरण गर्न नभई व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ। भरतपुर महानगरपालिका 11 आज आयोजित भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लागि जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण कार्यक्रममा उहाँले जग्गा एक ठाउँमा लिने अनि बेचेर अर्को ठाउँमा जाने र सुकुम्बासी भएर बस्ने परिपाटीलाई नियन्त्रण गर्न लागि बताउनुभयो। भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले आज महानगरका 3 वडाका 129 जनालाई जग्गा धनी पूर्जा वितरण गरिएको जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय त्रिवीले 15 आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन सोभियोको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको छ। आज त्रिवी सोभियो निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले सोभियो निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। वहाँले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। निर्देशन दिएका मध्ये उपत्यका 6 र उपत्यका बाहिरका 9 आंगिक क्याम्पस रहेका छन्। त्रिवी अन्तर्गतका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार चैत 5 लागि एकै दिन सोभियो निर्वाचन घोषणा गरिएको छ। प्रधान सेनापति अशोक राज सिगदेलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्य शक्तिका संयन्त्रहरूको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्धन गर्नु रहेको बताउनु भएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा आजदेखि शुरू भएको 10 समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा प्रधान सेनापति सिगदेलले राजनीतिक आर्थिक सामाजिक लगायत समग्र मानवीय र वातावरणीय सुरक्षा चिन्तालाई सुरक्षा अवधारणाले समेटिएको उल्लेख गर्नुभयो। त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको संरक्षण प्रत्येक मुलुकको प्राथमिक जिम्मेवारी भित्रको विषय भएको बताउनुभयो। खास गरी नीति निर्माण तहमा काम गर्ने राष्ट्र सेवकका लागि राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विभिन्न विषयमा गहिरो बुझाइको आवश्यकता महसुस भई 2072 शुरू भएको तालिम हालसम्म 222 जनाले लिइसक्नु भएको नेपाली सेनाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाको मध्यभागमा आँधी बेहरीका कारण कम्तीमा 34 जनाको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन्। अमेरिकाका 7 राज्यमा आँधी बेहरीका कारण 2,50,000 भन्दा बढ़ी मानिसहरू विद्युत आपूर्तिबाट वञ्चित भएका छन् भने मौसम पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन्। कन्सास राज्यमा व्यापक धूलो सहितको आँधीका कारण भिजिबिलिटी कम भएका कारण 50 भन्दा बढ़ी सवारी साधन एक आपसमा ठोक्किँदा 8 जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मौसमका कारण ध्वस्त भएको मरिना क्षेत्रमा ढुंगाहरू एकअर्कामाथि थुप्रिएका तस्वीरहरू सार्वजनिक गरिएको छ। राज्य प्रहरीले रूख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू चक्रवात आदि बेहरी र ठूला ठूला असिनाका कारण नराम्ररी प्रभावित भएको जनाएको छ। दक्षिण पूर्वी युरोपेली देश उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आग लागि हुँदा कम्तीमा 59 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 14-24 वर्षका युवाहरू रहेका छन्। म्यासेडोनियाका पूर्वी शहर कोकानी स्थित क्लब फल्समा भएको आगलागीमा परि 155 भन्दा बढ़ी मानिस घाइते भएका त्यहाँका गृहमन्त्री पान्स टोस्कोभस्कीले बताउनुभयो। डीएनके नामक लोकप्रिय हिपहप जोड़ीको कन्सर्ट हेर्नका लागि करिब 1500 भन्दा बढ़ी युवाहरू भेला भएका बेला उक्त स्थानमा 81 आग लागि भएको थियो। कन्सर्टमा लाइट इफेक्टका कारण प्रयोग गरिने पाइरोटेक्निक डिभाइसको प्रयोगका कारण आग लागि भएको र तत्काल क्लबका मालिकलाई पक्राउ गरिएको गृहमन्त्री त्यसको बस्कीले जानकारी दिनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना र खिम्ती 1200 प्रसारण लाइन 1 महिनाभित्र निर्माण सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ। निर्माण सम्पन्न भइसकेको मध्य भोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत आपूर्ति गर्न आवश्यक संरचना परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो। हाल उक्त समस्या समाधानका लागि मर्मत तीव्र गतिमा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ। 102 मेगावाट क्षमताको आयोजनाबाट जाडो महिनामा करिब 40 मेगावाट विद्युत उत्पादन सन्तुलन हुने अनुमान गरिएको छ। विद्युत आपूर्तिको सन्तुलन कायम गर्न आयोजना महत्वपूर्ण हुने भएकोले प्राधिकरणले आयोजनालाई छिटो सम्पन्न गर्न ताकेता गर्दै आएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित टोलीले शनिबार आयोजना स्थलको निरीक्षण गरी प्रसारण लाइन, सब स्टेशन तथा निर्माण प्रगतिको अवस्था बारे जानकारी लिएको छ। कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती बाह्र विषय प्रसारण लाइनलाई 2 KB चार्ज गर्न बाँकी कामहरू शीघ्र पूरा गर्न निर्देशन दिएको छ। विश्व व्यापार संगठनमा प्रस्तुत गरिने नेपालको राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्ने सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको व्यापार नीतिको तेस्रो समीक्षाको पूर्व तयारी स्वरूप सरोकार भएका विभिन्न मन्त्रालय, विभाग र निकायको सहभागितामा व्यापार नीति समीक्षा सम्बन्धी तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको जनाएको छ। गोष्ठीबाट सन् 2018 हालसम्म समग्र व्यापार नीतिसँग सम्बन्धित नीतिगत, कानूनी, प्रक्रियागत एवं संरचनागत सुधार एवं परिवर्तनको अध्ययन विश्लेषण गरी सरकारको प्रतिवेदनको प्रारम्भिक रूपरेखा तयार पारिएको छ। नेपालको व्यापार नीतिको पहिलो र दोस्रो समीक्षा क्रमशः 2012 र सन् 2018 सम्पन्न भएको थियो। तेस्रो समीक्षा सन् 2025 नोभेम्बर 17 र 19 विश्व व्यापार संगठनको सचिवालय जेनेभामा हुने तय भएको छ। साताको कारोबारको पहिलो दिन नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक 21.63 अंकले घटेर 2714.85 बिन्दुमा झरेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले घटेको छ। यस दिन 316 कम्पनीहरूका 1,39,74,000 किता शेयरहरू 6,83,66,40,000 रुपियाँमा किनबेच भएका छन्। नेपाल राष्ट्र बैंकले चैत 4 गतेदेखि 10 गतेसम्म नेपालमा विभिन्न वित्तीय चेतनामूलक कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक आयोजना गर्ने भएको छ। आर्थिक सहयोग र विकास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ओईसीडीको आयोजनामा विश्वभरका विभिन्न 176 मुलुकमा यो सप्ताह आयोजना गर्ने गरिएको छ। नेपाल राष्ट्र बैंकको नेतृत्वमा विश्व मौद्रिक सप्ताह ग्लोबल मनी विक मनाउन लागि हो। सप्ताह अन्तर्गत नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी प्राधिकरण, विभिन्न बैंकहरू र पूँजी बजारका विभिन्न निकायहरूको सहभागितामा देशभर विभिन्न वित्तीय शिक्षा तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरिने भएका छन्।
अब खेल समाचार अच्युत रियालबाट।
लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जीत हासिल गरेको छ। दाङको लमही क्रिकेट रंगशालामा आइतबार भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई 48 रनले हराएको हो। टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले 32.4 ओभरमा सबै विकेट गुमाएर 115 रन मात्र बनायो। 116 रनको लक्ष्य पछ्याउने क्रममा बागमती 22.5 ओभरमा 67 रनमै समेटियो। लुम्बिनीले हालसम्म 4 खेल खेल्दा 3 जित निकालेको छ भने बागमतीले 4 खेलमा एउटा मात्र जित निकालेको छ। दाङ सहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्रा ट्रेक ओभल मैदानमा एकैसाथ शुरू भएको प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही चैत 16 गतेसम्म चल्नेछ। यसैगरी गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा कोशी 9 विकेटले विजयी भएको हो। जितसँगै कोशीले 5 खेलबाट 2 अंक जोडेको छ। गण्डकीको भने यो तेस्रो हार हो। गण्डकीको पनि समान 2 अंक छ। पाँचौं मेचीनगर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चर्च बोयज युनाइटेडले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक काकटभिटा फुटबल ट्रेनिङ सेन्टरलाई 1-0 गोल अन्तरले पराजित गर्दै चर्च बोयज प्रतियोगिताको च्याम्पियन बनेको हो। जितसँगै चर्च बोयजले नगद 10,00,000 ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता काकटभिटा फुटबल ट्रेनिङ सेन्टरले नगद 5,00,000 प्राप्त गरेको छ। कार्यक्रममा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने राष्ट्रिय खेलाड़ी संगीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापा लगायतलाई सम्मान गरिएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 16.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। 8 फुट। दिपालको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 8 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार निवारण सहित संघीय संसदको दुवै सदनबाट पारित 4 विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। अर्थतन्त्रको विकास र सुशासन प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भारतबाट आयात हुने विद्युतमा कटौती हुने भए पनि लोड सेडिङ नहुने नेपाल विद्युत प्राधिकरणद्वारा स्पष्ट। र मध्य अमेरिकामा आधीका कारण कम्तीमा 34 जनाको मृत्यु। इसका साथ ही साझ 7 बजे को समाचार सकियो। हवस् त नमस्कार।